नमस्कार, फ्रिडम चौतारी पडकास्टको नयाँ श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दहाल। आज हामी राष्ट्रिय प्रसारण नियमावली संशोधन र सरकारको विषयमा केन्द्रित रहेर छलफल प्रस्तुत गर्दैछौँ। सरकारले गुपचुप रूपमा राष्ट्रिय प्रसारण नियमावलीका विभिन्न 10 नियमहरूमा व्यापक परिवर्तन गरी 2078 फागुन 19 गते राजपत्रमा प्रकाशन भएपछि यो विषयले सरकारवालाहरू आश्चर्यमा परेका छन्। राष्ट्रिय प्रसारण ऐन अथवा सूचना प्रविधि सम्बन्धी कानुनहरूमा समावेश हुनुपर्ने गम्भीर र नयाँ विषयहरू समेत सरकारले आफै नियम बनाएर लागू गर्न खोजेकाले यसको वैधतामा पनि प्रश्न उठेको छ। फ्रिडम चौतारी पडकास्टको यस अङ्कमा सो विषयबारे सरकारवालाहरू, खास गरी अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र प्रसारण अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिहरूले गर्नुभएको छलफललाई प्रस्तुत गरेका छौँ। सो छलफल फ्रिडम फोरम र डिजिटल राइट्स नेपालले संयुक्त रूपमा 2078 फागुन 23 गते आयोजना गरेको थियो। छलफललाई सहजीकरण गर्दै हुनुहुन्छ वरिष्ठ पत्रकार तारानाथ दाहाल र अधिवक्ता सन्तोष सिग्देल। सुनौ सो छलफल आजको पडकास्टमा।
राष्ट्रिय प्रसारण नियमावलीको संशोधन भएर राजपत्रमा प्रकाशन भएको थाहा भयो। अब नियमावली चाहिँ कहिले क्याबिनेटले पास गर्यो थाहै भएन, एकाएक राजपत्र पनि प्रकाशन भएछ, हामीले अहिले थाहा पायौँ। थाहा पाउने बित्तिकै अब यसमा अलिकति विभिन्न ढङ्गले रिपोर्टिङहरू आयो, कुरा के हो भनेर एकचोटि सरकारवालाहरू छलफल गरौँ, पहिला यसलाई बुझौँ, हामी आफू यसलाई बुझौँ अनि त्यसपछि यसबारेमा चाहिँ आफ्नो प्रतिक्रियाहरू दिउँला भनेर यो आजको सर्ट नोटिसमा साथीहरूलाई खबर भएको हो। यो नियमावलीको 2, 3, 4, 5, 6, 7, 8, 11, 15, 16, 17 अरू अनुसूची पनि यत्तिका धेरै नियमहरूमा संशोधन गरेको यो रहेछ। राष्ट्रिय प्रसारण नियमावलीको विभिन्न नियमहरूमा संशोधन गरेर काहीँ नयाँ व्यवस्था, काहीँ पुरानो व्यवस्थालाई चेन्ज गरेको देखियो। भनेको यतिकै त यो प्रसारण क्षेत्रलाई नियमन गर्ने हामीसँग राष्ट्रिय प्रसारण ऐन छ, अनि त्यो राष्ट्रिय प्रसारण ऐन अन्तर्गत यो नियमावली छ। तर यो नियमावली चाहिँ यतिका धेरै संशोधन भएछ भनेपछि यहाँ धेरै विषयहरू समेटिएको हुनुपर्छ भन्ने मेरो अनुमान हो है। त्यही भएर यसमा चाहिँ अलिक केलाउन सक्ने साथीहरू एकचोटि बसौँ न त भनेर यो छलफल गरेको, कुनै दृष्टिकोण राख्नलाई होइन। म पहिला पोजिटिभबाटै सुरु गरौँ है। मैले यसमा देखेको एउटा सबभन्दा पोजिटिभ पक्ष चाहिँ कन्टेन्टको क्लासिफिकेसन, त्यो उमेरको अनुसार नेपालको फिल्मको भयो अथवा ड्रामाको होस् अथवा कुनै भिजुअल कन्टेन्टको होस्, कन्टेन्टलाई चाहिँ रेगुलेसन गर्ने हो भने क्लासिफाइडै हुनुपर्छ भन्ने चाहिँ अन्तर्राष्ट्रिय मान्यता पनि हो। र नेपालको कानुनले यो आत्मसात गरेका थिएन। जस्तो भनौँ, फिल्म पनि सेन्सर बोर्डले गर्छ अनि सेन्सर बोर्डका सदस्यहरूले आफूलाई जे मन लाग्यो त्यही गरिदिन्छन्, क्लासिफिकेसन थिएन। यसको एउटा पोजिटिभ पक्ष चाहिँ क्लासिफिकेसन। अब त्यो क्लासिफिकेसन गर्दाखेरिको डिटेल चाहिँ म जान्न सिद्धान्तको कुरा गरेँ, त्यसमा फेरि नेगेटिभ पनि हुनसक्छ। इन प्रिन्सिपल चाहिँ क्लासिफिकेसनलाई यसले एडप्ट गर्यो र के भन्यो भनेदेखि तिमीले प्रसारण गर्ने बालबालिका र सबै उमेर समूहको लागि उपयुक्त नहुनसक्छ, त्यसकारण त्यो चाहिँ विभिन्न उमेरको 3 हदमा एडल्ट, त्यसपछि युथ र बालबालिका गरेर कन्टेन्टलाई रेगुलेट गर भनेर गरेको एउटा चाहिँ पोजिटिभ एप्रोच है त्यहाँभित्रको कन्टेन्ट, त्यो त राम्रै भएछ भन्ठाने मैले। त्यसपछि यसो हेर्दै गएको हामी कहाँ जस्तो छ नि, यो नेटफ्लिक्स भयो, डिज्नील्यान्ड जस्तो टेलिभिजन्सहरू, तिनीहरूको कारोबारहरूको एउटा प्रब्लम थियो, त्यसलाई डिल गर्न ल्यायो कि क्या हो जस्तो लागेर यसो हेरेँ, स्पष्ट देखिएन। त्यो कहीँ हो जस्तो नि छ, कहीँ होइन जस्तो नि छ, अलिक कन्फ्युजिङ छ। अनि यो त सबै छ आफ्नो ठाउँमा, नेगेटिभ पोजिटिभ आफ्नो ठाउँमा छ, तर यसको ग्राउन्ड गएर हेर्नु पऱ्यो सबभन्दा पहिला। भन्दाखेरि एउटा कानुनको एउटा सामान्य सिद्धान्त के हो भने, कुनै पनि कानुन आवश्यक पर्न सक्छ मुलुकमा, कानुन आवश्यक पर्यो भनेदेखि सरकारले चाहिँ संसदमा ऐन बनाउनलाई प्रस्ताव गर्ने हो, अथवा ऐन छैन भने नयाँ ऐन बनाउने हो। अब नयाँ समस्या आयो, भइरहेको कानुनले ऐनले भ्याएन भने त्यो ऐनलाई संशोधन गरेर सरकारले संसदमा लाने, अनि संसदबाट ऐन बनाइसकेपछि अनि त्यसको प्रोसिड्युरियल डिटेल भन्छ होइन, कार्यविधिगत विस्तृतिकरण चाहिँ नियमावलीमा गर्ने हो, अनि त्यसले नै नपुग्यो भने निर्देशिका बनाउने हो। भनेपछि यसले लिएको जुन एप्रोच छ 3-4 यी कुराहरू राष्ट्रिय प्रसारण ऐनमा छ कि छैन त? राष्ट्रिय प्रसारण ऐनले यो विषय समेटेको छ भने यसमा कार्यविधि, यो विस्तृतिकरण आउनु पर्यो, पोजिटिभ पनि होला नेगेटिभ पनि होला भनेर। अनि राष्ट्रिय प्रसारण ऐन हेर्दाखेरि त राष्ट्रिय प्रसारण ऐनले त यो बोल्या छैन। नेपालमा जम्मा 2 किसिमको प्रसारण कल्पना गरेका छ, एउटा टेलिभिजनमा, एउटा केबल प्रसारण, अर्को सेटेलाइट प्रसारण। किन टेरिस्टेरियल पनि त्यसले किन लेखेन भने नेपाल टेलिभिजन छुट्टै ऐनले थियो नि त, अनि प्राइभेट सेक्टरमा टेरिस्टेरियल टेलिभिजनै आउँदैन भन्ने कल्पना गरेको छ क्या हाम्रो राष्ट्रिय प्रसारण ऐनले होइन, पहिला त्यो थियो नेपाल टेलिभिजन, अनि केबल र सेटेलाइट मात्रै प्रसारण यसले कल्पना गरेको छ र त्यहाँ के भनेको छ दफा पाँच भने एउटा अन्य भन्ने शब्द छ, अनि त्यो अन्य माध्यम भने चाहिँ उसले चाहिँ अन्य जे जे आइपर्छ, पहिला आइपिटिभी आयो होला, त्यसपछि अहिले चाहिँ ओटिटीको कुरा आयो, त्यसपछि अहिले अनलाइन टेलिभिजन भन्ने एउटा नयाँ परिभाषा फेरि लिएर आयो, संसारमा कहीँ पनि छैन अनलाइन टेलिभिजन, नेपालकै कानुनमा मात्रै अनलाइन टेलिभिजन भन्ने ओडा आयो, शब्दावली नै छैन, त्यो शब्दावलीलाई यहाँ कानुनमा ल्यायो, राष्ट्रिय प्रसारण ऐनमा नभनेको विषय नियमावलीमा आएपछि मैले के सोचेँ भने एउटा लेम्यानको हिसाबले यो त लेजिटिमेसीकै समस्या हो, वैधताकै समस्या, किनभने यदि हामीलाई प्रसारण क्षेत्रमा युट्युब अथवा फेसबुक अथवा अरू माध्यमहरू अथवा जेसुकै होला ती माध्यमहरूमा प्रसारण गर्ने कुनै कुरा आवश्यक छ, त्यसमा कानुन चाहिएको छ, नियमन गर्नु छ भने पहिला त हामीले कहाँ आउनु पर्यो, ऐनमा आउनु पर्यो, अब यो चाहिँ प्रसारणको विषय हो कि होइन अथवा यो इन्टरनेटको विषय हो भन्ने पनि कन्फ्युजन छ, इन्टरनेट त एउटा प्रविधि हो, त्यसको माध्यमबाट प्रसारण भइरहेछ, अब यो नियमावली के छ भने प्रसारणभन्दा बाहिर पनि गएको देखिन्छ, ब्रोडकास्टिङ हुन्छ नि यो फेरि इन्टरनेटसँग नै गएको देखिन्छ, इन्टरनेट सम्बन्धी कुरा त इन्टरनेटकै रेगुलेसनमा चाहियो, ऐनमा चाहियो, अनि प्रसारणको कुरा फेरि प्रसारण ऐनमा चाहियो, भनेपछि ऐनहरूमा नभएको कुराहरू यहाँ आयो, ऐन भएपछि मात्र नियमावली बनाउनु पाइन्छ, ऐनले त्यो शब्द बोक्नु पर्यो, त्यसलाई विस्तृतिकरण कार्यविधिगत विस्तृतिकरण चाहिँ नियमावलीले गर्ने हो, भनेपछि यसमा केही विषयहरू नयाँ जुन इन्ट्रोड्युस भएको छ त्यो अन्य भन्ने शब्द समातेर गरेको देखिन्छ, अब यस्तो गर्दाखेरि चाहिँ त्यो अन्य भन्ने भेग टर्ममा राखिएको त्यो शब्दावलीको एक किसिमले दुरुपयोग भयो, सरकारलाई त सजिलो भयो समातेर यी हामीले टेकेका छौँ नि यसमा भन्नलाई, तर आम जनताको हिसाबले हामीले भन्ने हो नि त यो चाहिँ संसदबाट एउटा लेजिटिमेट हिसाबले बनेको कानुनमा नभएको कुराहरू यसमा आउने सक्ने भयो नि त्यो अन्यमा बोकेर, त्यस कारण त्यसले चाहिँ एउटा के हो त भन्दा कानुनको प्रिन्सिपल कानुनको पद्धतिलाई यसले टेकेन, भनेपछि त यो कानुनी दृष्टिमै यसको वैधता नै ठिक छैन भने यसलाई हामीले किन स्वीकार्ने, अब यसो भनौँ भनौँ कसैले यसलाई भोलि च्यालेन्ज गर्यो अदालतमा भने अदालतले सोध्यो कहाँ कुन ऐनको कुन उद्देश्य पुरा गर्न यो नियमावली बनायो भन्यो भने के जवाब दिन्छ सरकारले, तर यहाँ त त्यस मात्रै छैन नि सिद्धान्तहरू छ होइन, धेरै सिद्धान्तहरू लिएको छ नि यसले, प्रोसिड्योर मात्रै छैन सिद्धान्त नै लिएको छ भनेपछि त्यो त अदालतले पनि यसलाई चाहिँ मेरो विचारमा इन्टरटेन गर्दै गर्दैन, समस्या आउन सक्छ भनेपछि त्यो चाहिँ मैले अहिले मलाई लागे जस्तो मलाई देखेँ, मैले यसमा सबैले कन्ट्रिब्युट गरौँ, यसमा के कुरा आपत्तिजनक छन् अथवा यो के ठिक छ या बेठिक छ के छ सबै समग्रतामा समीक्षा गरौँ न।
हामीले यहाँ ठ्याक्कै यही रहेछ भनेर भन्ने भन्दा पनि हामीलाई के लागेको छ भनेर भन्ने अलिकति रिफ्लेक्ट गर्ने हो, त्यसपछि गएर यसको पोसिबल प्रोभेबल इम्प्लिकेसन के हुनसक्छ, यसको प्रभाव के हुनसक्छ, यो के गरी अगाडि जान सक्छ भनेर भन्ने कुरा त्यसलाई पनि हेरौँ भनेर भन्ने हो। सबभन्दा पहिला यसमा भएको प्रोभिजनहरूलाई हेर्ने हो भनेदेखि उद्देश्यबाट सुरु गरौँ, यो के को लागि आएको हो भनेर भन्ने कुरा, अब्जेक्टिभ के हो, यो रेगुलेसन अहिले ल्याउनुको अब्जेक्टिभ के हो भनेर भन्ने कुरा, यसको उद्देश्य भनेको रेभेन्यू जेनेरेट गर्ने हो कि चलाइरहेछन् त्यसपछि गएर चाहिँ कन्टेन्ट बाहिर आइरहेछ हामीले त्यसबाट चाहिँ नि रेभेन्यू जेनेरेट गर्न पर्यो, 1 करोड रुपियाँ ओटिटीको लागि राख्ने त्यसपछि गएर उसको लागि फ्रेन्चाइजको लागि यति राख्ने भिओडीको लागि यति राख्ने भनेर बिजनेस रेभेन्यू जेनेरेट गर्न खोज्या हो कि होइन, रेभेन्यू जेनेरेट होइन यो चाहिँ नि एकदमै अराजक भए त्यही भएर तिनीहरूलाई चाहिँ एकचोटि लिएर आएर पुरै सरकारी निकायमा ल्याएर चाहिँ नि रजिस्टर गरिसकेपछि एक किसिमको चाहिँ नि सेन्सरसिप हुन्छ त्यो एक किसिमले बाँधिन्छ त्यो बाँधिसकेपछि कन्टेन्टमा आफै सुधार हुँदै जान्छ भनेर भन्ने सोचाइ हो कि होइन, यो चाहिँ नि भोलि गएर क्रिटिसिजम हुनसक्छ सोसियल मिडिया अथवा प्लेटफर्मको त्यसबाट हाम्रो आलोचना पनि हुनसक्छ त्यही भएर त्यसलाई रोक्नको लागि कन्टेन्ट चाहिँ नि रेगुलेसन गर्न खोज्या हो रेभेन्यू जेनेरेट गर्न खोज्या हो त्यसपछि गएर चाहिँ नि यसलाई लिस्टिङ गर्न खोज्या हो अथवा यसको कन्टेन्ट रेगुलेसन गर्न खोज्या हो उद्देश्य के हो भनेर भन्ने कुरा इम्पोर्टेन्ट हुन्छ सबभन्दा पहिला उद्देश्यलाई हेरौँ त्यसपछि गएर हामीले हेर्नुपर्ने अर्को कुरा के हो भन्दाखेरि ब्रोडकास्टिङ किन रेगुलेटेड अथवा लाइसेन्स्ड रेजिम हो भनेर भन्ने कुरा इम्पोर्टेन्ट हुन्छ ब्रोडकास्टिङको रेगुलेसन किन इम्पोर्टेन्ट हुन्छ भनेर भन्दाखेरि त्यो फ्रिक्वेन्सीमा आधारित हुन्छ फ्रिक्वेन्सी स्पेक्ट्रम भनेको लिमिटेड हुन्छ त्यो राज्यको स्रोत हो त्यो स्रोतलाई प्रयोग गर्दाखेरि सकेसम्म त्यसको चाहिँ म्याक्सिमम युटिलाइजेसन हुनुपर्छ र राज्यले त्यसलाई रेभेन्यू पनि जेनेरेट गर्नुपर्छ जुन पब्लिक गुडकै लागि पब्लिककै लागि खर्च गर्ने हो त्यसले गर्दा फ्रिक्वेन्सी लाइसेन्स्ड हुन्छ फ्रिक्वेन्सीलाई चाहिँ पैसा तिर्न पर्ने बाध्य बनाइन्छ भनेर भन्यो इन्टरनेट त स्पेक्ट्रम युज गर्दैन त्यसमा त लिमिटेड छैन जति पनि चलाउन पाइन्छ भनेपछि प्रसारणभित्र लिएर आएर अनलाइनलाई राख्ने चाहिँ नि सोचको किन हो भनेर भन्ने अर्को प्रश्न हो यो यसको एप्रोप्रिएट ठाउँ हो कि होइन भनेर एउटा उदाहरण के भनेर भन्दाखेरि भारतमा पनि लास्ट इयर ओटिटीलाई रेगुलेट गर्नु पर्यो भनेर चाहिँ एउटा रेगुलेसन आयो, तर त्यो रेगुलेसन चाहिँ साइबर ल अन्तर्गत आयो, ऊ प्रसारण अन्तर्गत आएन. यसको एप्रोप्रिएट ठाउँ कहाँ हो? यसको एप्रोप्रिएट ठाउँ भनेको आइटी बिल थियो, अथवा चाहिँ इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्ट हो, अथवा चाहिँ यसको एप्रोप्रिएट ठाउँ भनेको यो चाहिँ नि प्रसारण सम्बन्धी ऐन हो. यो ठिक ठाउँबाट आयो कि आएन, यसको मूल स्रोत अथवा ऐन ठिक भयो कि भएन भन्ने अर्को प्रश्न हो. त्यसले गर्दाखेरि यदि होइन इन्टरनेटलाई इन्टरनेटको भित्रको कुरालाई विषयवस्तुलाई नियमन गर्ने हो भनेर भनेदेखि त्यो पनि गलत ठाउँबाट आयो कि भनेर भन्ने अर्को प्रश्न हो. यो चाहिँ जहाँबाट आउनुपर्ने हो त्यहाँबाट आएन भनेर भन्ने होइन. त्यसपछि गएर उद्देश्य, त्यसपछि त्यो गएर आइसकेको ठाउँपछि अब यसले के लिएर आयो अथवा त्यसले के प्रभाव पार्यो भनेर भन्ने कुरा महत्त्वपूर्ण हुन्छ. त्यसले लिएर आएको कुरा गर्ने हो भनेदेखि सबभन्दा पहिला त ओटिटी कुरा गर्यो यसले, कि ओभर द टप सर्भिसेस अथवा ओटिटी भनेर होइन. त्यसले चाहिँ नि यसले के भनिएको छ भन्दाखेरि ओटिटी भन्नाले उपभोक्ताको माग बमोजिम कुनै कार्यक्रम डिटिएच केबल वा उपग्रह टेलिभिजनको माध्यम प्रयोग नगरी इन्टरनेट मार्फत गराइने सेवा सम्झिनुपर्छ. यो शब्दहरू पनि यो यसमा प्रयोग भएको शब्द अथवा वाक्यांशहरू पनि वाक्य गठन पनि त्यति मिलेको देखिँदैन. इन्टरनेट मार्फत गराइने सेवा सम्झिनुपर्छ र सो शब्दले इन्टरनेट मार्फत अरू प्लेटफर्म माथिको मिडिया स्ट्रिमिङ सेवा समेतलाई जनाउँछ. भन्नु खोजेको के हो त्यति धेरै बुझिँदैन होइन, त्यो क्लियर छैन, त्यो शब्द वाक्य गठन पनि क्लियर छैन र यसले उनीहरूले एउटा कुरा दिमागमा राखेर त्यसलाई चाहिँ रचना गरे जस्तो होइन, यसलाई पनि समेट्नुपर्छ है भनेर भन्ने, तर त्यो चाहिँ त्यति क्लियर छैन. कानुनको एउटा काम के भन्दाखेरि कानुनले प्रिसिजन ठ्याक्कै यो हो भनेर भन्ने चाहिँ नि रे दिनुपर्छ. यसले भन्न खोजेको कुरा है यो है भनेर चाहिँ नि त्यो सुनिश्चितता चाहिँ कानुनको एउटा गुण हो. यसले सुनिश्चितता चाहिँ दिँदैन, यो के हो भनेर भन्ने कुराको सुनिश्चितता दिँदैन. त्यसपछि गएर अर्को चाहिँ भिओडीको कुरा गरेको छ. भिओडी र ओटिटी भनेको टेक्निकल कुरा हुन्, लिगल कुरा होइनन् होइन. कतिपय अवस्थामा भिओडी र ओटिटीको चाहिँ नि बाहिर डिफरेन्सेस त्यति धेरै देखिँदैन. भिओडी भने भिडियो अन डिमान्ड, युट्युबमा गएर तपाईँले चाहिँ नि चलाउनुहुन्छ, के भन्छ आफूलाई मन परेको भिडियो सेलेक्ट गरेर हेर्नुहुन्छ, त्यो अन डिमान्ड हो कि होइन? अथवा त्यही भिडियो तपाईँले गएर चाहिँ नेटफ्लिक्समा चलाउनुहुन्छ, नेटफ्लिक्स के गरी फरक भयो ओटिटी भन्दा, त्यो भिओडी भन्दा ओटिटी के गरी फरक भयो? टेक्निकल रूपमा हेर्दाखेरि त्यति धेरै फरक देखिँदैन. त्यसमा एउटा कुरा मात्र के हुनु भन्दाखेरि अनलाइन टेलिभिजन अथवा चाहिँ आइपिटिभी र त्यसपछि भिओडीमा फरक भनेको के हो भन्दाखेरि चाहिँ नि आइपिटिभीमा आइपी चाहिँ नि कन्डुइट हो, त्यहाँ त्यो माध्यम हो. आइपिटिभीमा तपाईँले लाइभ हेर्नु भएको छ भने त्यो रिपिट हुँदैन, तर भिडियो अन डिमान्डमा त्यो रेकर्डेड हुन्छ, पछि फेरि अन डिमान्ड फेरि चाहिएको बेलामा फेरि दोहोऱ्याएर हेर्न सक्नुहुन्छ भनेर भन्यो. आइपिटिभीमा टिभी नै हो, तर त्यसलाई प्रसारण रोकेर कि तपाईँले आफैले रेकर्ड गर्नु पऱ्यो, नत्र भनेदेखि त्यहाँ चाहिँ रेकर्डेड हेर्न मिल्दैन. भिडियो अन डिमान्ड भनेको चाहिँ त्यो रेकर्डेड भर्जन हुन्छ, पछि हेर्न मिल्छ भनेर भन्ने हो होइन. अब सबभन्दा मैले देखेको प्रब्लमेटिक पार्ट कहाँनिर गएर छ भनेर भन्दाखेरि अनलाइन टेलिभिजनको परिभाषा यसमा जुन गरेको छ त्यो सबभन्दा प्रब्लमेटिक पार्ट हो. अनलाइन टेलिभिजन इन्टरनेट टिभी भन्नाले इन्टरनेट मार्फत आफैले उत्पादन गरी, यो आफै भने को डिफाइन छैन, हु इज आफै, आफै भनेको को हो? त्यो लाइसेन्स लिने व्यक्ति हो अथवा संस्था हो अथवा होइन? किनभने अन्य सबै ठाउँमा चाहिँ नि इजाजत पत्र लिएको व्यक्ति र संस्था भनेर डिफाइन गरेको छ, यहाँनिर आफैले भनेको छ, त्यो आफै भनेको हो होइन? इन्टरनेट मार्फत आफैले उत्पादन गरी नियमित रूपमा श्रव्य दृश्य कार्यक्रम प्रसारण गर्ने कार्य सम्झिनुपर्छ. टेलिभिजन भनेको कार्य भनेर भनेको छ, यहाँ पनि वाक्य गठन अथवा चाहिँ के गरी डिफाइन गरेको छ भन्ने कुरामा प्रब्लम छ होइन. गर्ने कार्य, प्रसारण गर्ने कार्य चाहिँ भनेको छ होइन, कार्य भनेर भने टेलिभिजन भनेको कार्य भनेको छ. अब यसमा प्रब्लम कहाँनिर हो भनेर भन्दाखेरि यसमा माध्यम भनेको छैन, कुन माध्यम भनेको छैन. तपाईँले टिकटकमा रेगुलर रूपमा उत्पादन गर्नुभयो र प्रसारण गर्नुभयो भने त्यो पनि अनलाइन टिभी हुने रहेछ, रेगुलर रूपमा आइपिटिभी. फेसबुकबाट तपाईँले चाहिँ 24 आवर लाइभ चलाइरहनु भएको छ, त्यो चाहिँ अनलाइन टिभी हुने भयो. त्यसले गर्दाखेरि यो प्रोभिजनले चाहिँ नि यो क्याच अल प्रोभिजन भन्छ, यसले सबै कुरालाई समेट्न सक्ने प्रावधान बनाएको छ. अब यसको प्रब्लम कहाँ हुन्छ तपाईँलाई भन्छु म. यसको प्रब्लम कहाँ हुन्छ भन्दाखेरि राष्ट्रिय प्रसारण ऐनको 4 के भन्छ भन्दाखेरि राष्ट्रिय प्रसारण ऐनको 4 नेपालमा कसैले पनि अनुमति नलिइकन प्रसारण गर्न पाउने छैन भनेर भन्छ. र 5 गएर के भन्छ भन्दाखेरि यदि प्रसारण गर्ने अनुमति लिने हो भने लाइसेन्स लिनुपर्छ भन्छ. अब तपाईँ युट्युबमा अथवा फेसबुकमा अथवा टिकटकमा हुने सबै प्रक्रियालाई चाहिँ त्यो अनलाइन टिभी हो भनेर भन्न सक्ने डेफिनेसन बनाउनुहुन्छ, र त्यसपछि गएर त्यसको लागि इजाजत लिनु पत्र लिनुपर्छ, इजाजत पत्र नलिकन प्रसारण गर्न पाइँदैन भनेर भन्नुहुन्छ भनेदेखि तपाईँले गरेको कार्य अनलाइन टेलिभिजनभित्र पर्यो. तपाईँ मान्नुहोस् कि नमान्नुहोस् थाहा छैन, डेफिनेसनभित्र तपाईँले गरेको कार्य अनलाइन टेलिभिजन पर्यो, जसको लागि तपाईँले अनुमति लिनुभएको छैन. त्यसले गर्दाखेरि तपाईँ अनुमति नलिकन प्रसारण गरिरहनु भएको छ भनेर सबैलाई सम्झाउन सक्ने प्रोभिजन भनेको, प्रब्लमेटिक प्रोभिजन भनेको यो, जे इन्टरप्रिटेसन पनि गर्न सक्यो. त्यसले गर्दाखेरि हामीलाई भोलि गएर यदि कन्टेन्टको रेगुलेट गर्ने हो भने, कन्टेन्टलाई कन्ट्रोल गर्न चाहने हो भनेदेखि यो देखिन्छ. यसको अब्जेक्टिभ मैले देखेको चाहिँ के भन्दाखेरि हामी छलफल गर्न सक्छौँ. अहिले धेरै जस्तो युट्युबमा चाहिने पछाडि टिभी लेखेर जोडेर चाहिने च्यानलको नाम राख्ने चलन आएको छ. पछाडि टिभी भने के नेपाल, के नेपाल खोज टिभी, खोज खबर टिभी, ए टिभी, उटिभी भनेर च्यानलको नामै टिभी राख्ने आएको छ. उनीहरू सबैले त्यसलाई चाहिँ अनलाइन टेलिभिजन भनेर चाहिँ डिफाइन गर्दैछन्। अब यसबाट बच्ने एउटा उपाय त के हुनसक्छ भनेर भन्दाखेरि कि त्यसको उनीहरूको नामबाट अनलाइन च्यानलबाट टिभी हटाइदिनु पऱ्यो, त्यसपछि तिनीहरू टिभी रहँदैनन् होइन, उनीहरूले त्यस्तो टेलिभिजनलाई रेगुलेट गर्न खोजे हो हामीले भन्ने हो भने, नत्र भने यसमा चाहिँ यसमा केही प्रोभाइजो अथवा यसमा चाहिँ नि केही स्पेसिफिकेसन केही चाहिन्छ, नत्र यो 2:6 भएको अहिलेको अनलाइन टेलिभिजनको परिभाषाले चाहिँ नि जे प्रसारण हुन्छ नियमित रूपमा प्रत्येक दिन तपाईँले 7 बजे तपाईँ लाइभ आउनुहुन्छ भनेदेखि त्यो पनि तपाईँको चाहिँ नि नियमित रूपमा गर्ने चाहिँ नि अनलाइन टेलिभिजनको परिभाषाभित्र पर्ने देखिन्छ, किनभने आफैले उत्पादन गरेर प्रसारण गरेको सभ्य दृश्य सहित हुने कानुनको परिभाषा कहिले पनि यति ओपन हुनु हुँदैन कि त्यसको दुरुपयोग होस्, यो प्रिसिजन यो यसमा छैन। हाम्रो राष्ट्रिय प्रसारण ऐनले अन्य सञ्चार माध्यम भन्ने कुराको परिभाषा गरेको छ, त्यो परिभाषा अन्य सञ्चार माध्यम भन्ने वर्ड चाहिँ नि 5 गएर प्रयोग भएको छ, तर त्यसको परिभाषा चाहिँ नि गएर नियमावलीमा गएर अन्य सञ्चार माध्यम भनेको के हो भनेर भन्ने परिभाषा भएको छ। हिजो जे जे नयाँ टेक्नोलोजी आयो त्यही थप्दै गएको हो र अहिले यो ओटिटी भिओडीलाई पनि त्यहीँ लगेर हालेको हो। त्यसपछि मेजर प्रब्लम अहिले देखेको मैले कन्टेन्टको हिसाबले कन्टेन्ट रेगुलेसनको हिसाबले एउटा मेजर प्रब्लम त्यो हो। अब हामीले छलफलमा ल्याउन पर्ने विषयवस्तु के हो भनेर भन्दाखेरि अघि नै भने जस्तो यो टेक्नोलोजीको विषय हो कि कन्टेन्टको विषय हो र यो इन्टरनेटको विषय हो कि यो प्रसारणको विषय हो। इन्टरनेटको विषयवस्तु हो भने त्यो चाहिँ नि कि आइटी बिलतिर लानु पर्थ्यो कि भने एक्जिस्टिङ चाहिँ नि इलेक्ट्रोनिक ट्रान्जेक्सन एक्टतिर लानु पर्थ्यो, 47 टेकेर आए भए पनि हुन्थ्यो होला होइन, त्यो सजेसन त म दिँदिनँ, तर पनि त्यो यो ठाउँ यो चाहिँ नि राम्रो ठाउँ होइन भनेर भन्ने कुरा न। अर्को यो के को लागि आएको भनेर उद्देश्य चाहिँ नि कहिलेकाहीँ चाहिँ नि ल मेकिङमा अथवा पोलिसी इन्फोर्समा केले असर गर्छ भन्दाखेरि स्टेक होल्डरहरूलाई हामीले यो नियमन यो कारणले गर्दैछौँ भन्ने डिस्कसनले चाहिँ नि भोलि त्यो कानुनलाई राम्रोसँग लागू गर्नलाई हेल्प गर्छ। यो किन लिएर आइयो भनेर भन्ने उद्देश्यमा छलफल हुनै सकेन, स्टेक होल्डरहरूसँग कन्सल्टेसन छैन, यसले के प्रभाव पार्छ भनेर भन्ने कुरा छैन। अर्को कुरा तपाईँलाई चित्त बुझेन, तपाईँले चाहिँ नि मलाई के लाग्छ भन्दाखेरि यो युनिभर्सलमा राखेको छ तर यो रेटेड हुनुपर्छ, यसको कन्टेन्ट हेर्दाखेरि सेक्सुअली एक्सप्लिसिट छ भन्यो भनेदेखि मैले त्यो कुरा कसलाई भनेर त्यसको प्रावधान के हुन्छ कसले चेन्ज गर्छ भन्ने कुरा छैन, विस्तृतिकरण छैन। अर्को कुरा युट्युबले गर्दा अथवा सोसियल मिडियाले गर्दाखेरि हाम्रो चाहिँ नि ग्रिभ्यान्सेसहरू छ, व्यक्ति गोपनीयताको उल्लङ्घन भयो अथवा चाहिँ डिफामेटरी भयो भनेर भन्ने कुरा छ भने त्यो ग्रिभ्यान्स मेकानिजमको बारेमा चाहिँ यसले के पनि कुरा गर्दैन, टेकडाउनको कुरा अथवा के गरी कम्प्लेन गर्ने कुरा, कुनै कन्टेन्टमा चाहिँ चित्त बुझेन भने के गर्ने भनेर भन्ने ग्रिभ्यान्स मेकानिजमको बारेमा केही पनि कुरा गर्दैन। यदि त्यो उद्देश्य लिएर आएको भएदेखि त्यो कुरा यहाँ रहन सक्छ, किनभने ग्रिभ्यान्स मेकानिजमको बारेमा जुन अघि नै मैले ओटिटीलाई रेगुलेट गर्ने इन्डियन रेगुलेसनको कुरा गरेँ त्यसमा ग्रिभ्यान्सेस मेकानिजम एउटा महत्त्वपूर्ण पाटो हो त्यसको होइन, त्यो पाटो चाहिँ छैन। अर्को महत्त्वपूर्ण पक्षहरूको कुरा गर्दाखेरि एउटा फ्रेन्चाइजको कुरा पनि त्यसलाई केसँग लगेर जोड्न सकिन्छ भनेर भन्दाखेरि फ्रिडम अफ एक्सप्रेसनसँग जोड्न सकिने ठाउँ चाहिँ कहाँ छ भन्दाखेरि यसले फ्रेन्चाइजको लागि पर्मिसन लिनुपर्छ, पर्मिसन पहिल्यै प्रायर अप्रुभल लिनुपर्छ भनेर भन्ने कुरा गरेको छ। त्यो चाहिँ हामी कहाँ सेन्सरसिपको व्यवस्था छैन, प्रायर सेन्सरसिप गरिने छैन भनेर भन्ने संविधानले इन्स्योर गरेको छ, त्यस्तो अवस्थामा कुनै फ्रेन्चाइजलाई चाहिने कुनै कार्यक्रमलाई अप्रुभल पहिल्यै लिनुपर्छ भनेर भन्ने कुराले चाहिने कहिलेकाहीँ गएर प्रायर सेन्सरसिपको कुरा चाहिँ उठाउन सक्छ। जस्तो कुनै एउटा क्रिटिकल टाइपको क्रिटिकल क्वेसन गर्ने कुनै चाहिँ नि कार्यक्रम आउँदैछ, त्यो कार्यक्रम चाहिँ नि उनीहरूलाई मन परेन भने त्यो चाहिँ नि रोकिन सक्छ, त्यो त्यसको अप्रुभल नहुनसक्छ, त्यो त्यसले चाहिँ नि प्रायर अप्रुभल लिनुपर्ने कुरा त्यहाँनिर आउँछ होइन। उद्देश्य क्लियर नभए भएर केही कुराहरू के को लागि हो भनेर भन्ने कुरा क्लियर छैन। जस्तो उदाहरणको लागि के छ भन्दाखेरि यसले ओटिटी सर्भिसेस दिँदाखेरि नेपालमै भएको सर्भरमा सब्सक्राइबरको डेटा त्यसैमा मेन्टेन गर्नुपर्छ, नेपाल बाहिर गर्न पाइँदैन त्यसैमा गर्नुपर्छ र क्यास सर्भर पनि राख्नुपर्छ भनेर भन्ने कुरा गरेको छ। अब टेक्निकल हिसाबले फास्ट हुन्छ भन्ने हिसाबले अथवा कन्टेन्टमा आफ्नो चाहिँ होल्ड रहन्छ भन्ने हिसाबले डेटामा आफ्नो होल्ड रहन्छ भन्ने हिसाबले त्यो चाहिँ नि महत्त्वपूर्ण पाटो हो, त्यो राख्नु नराम्रो होइन। तर त्यसले कहाँ गर्छ भनेर भन्दाखेरि जस्तो इन्डियामा पनि उनीहरूले फेसबुकलाई र अरू बिग डेटा कम्पनीहरूलाई तिमीहरूले चाहिँ इन्डियन सिटिजनको डेटा अथवा चाहिँ त्यो कन्टेन्ट चाहिँ नि इन्डियाभित्र नै राख्नुपर्छ भनेर भन्ने उनीहरूले नि उठाएको थिए होइन। उता इन्टरनेटको चाहिँ नि कम्पनीहरूलाई रेगुलेट गर्ने त्यतापट्टिको एउटा पाटो, अर्को पाटो के हो भनेर भन्दाखेरि उनीहरूले उपभोक्ताको राखेको अध्यावधिक गरेको डेटामा सब यो सरकारको एक्सेस के हुन्छ अथवा हेर्नु हुन्छ हुँदैन भनेर भन्ने कुरा चाहिँ काहीँ पनि छैन, त्यो पाटो खोलिदिएको छ। भोलि उनीहरूलाई नियमावलीको आधारमा तिमीहरूसँग भएको डेटा एक्सेस गर्ने भन्यो भने मैले कसलाई सब्सक्राइब गरेका छु, के हेरेको छु, म कतिको मेम्बर छु, म नेटफ्लिक्स हेर्छु कि म चाहिँ नि ऊ हेर्छु, जी प्राइम हेर्छु, अमेजन हेर्छु अथवा कुन प्रोग्राम हेरेँ भनेर भन्ने कुरा के को लागि यो प्रावधान राखिरहेछ भनेर भन्ने कुरा चाहिँ उद्देश्य क्लियर नपारिकन आएको छ। यसले भोलि गएर चाहिँ प्राइभेसीमा हनन गर्न सक्छ भनेर भन्ने अर्को भनेको चाहिँ नि यो गुनासो सुन्ने अधिकारीको चाहिँ राखा छैन यसले ग्रिभान्स मेकानिजमको कुरा गर्ने भने ओटिटी सञ्चालन गर्न इजाजत प्राप्त व्यक्ति वा सङ्गठित संस्थाले आफ्नो वेबसाइटमा गुनासो सुन्ने अधिकारीको नाम र सम्पर्क नम्बर सहितको विवरण राख्नुपर्नेछ। गुनासो प्राप्त भएको मितिले 30 दिनभित्र गुनासो सुन्ने अधिकारीले प्राप्त सम्बोधन गर्नुपर्ने भनेर भनेको छ। त त्यसपछिको मेकानिजम के हो? मानौ मेरो गुनासो थियो, त्यो गुनासो चाहिँ नि एड्रेस भएन भनेपछि त्यसपछि कहाँ जाने हो? सेकेन्ड इयर चाहिँ कहीँ पनि छैन,
यो चाहिँ सेल्फ रेगुलेसनलाई अलिकति फेसिलिट गरे हो गर्न चाहिँ
सेल्फ रेगुलेसन हो। त्यो भएन भने कि एउटा फुल मेकानिजम चाहिँ आएन भने पार्सियल भयो भनेर भन्ने कुरा। अनि त्यसपछि जस्तो प्रसारणमा फ्रिक्वेन्सी चाहिने लिमिटेड सर्भिसेस भएर हो, अनलाइन टेलिभिजनमा तपाईँले आधार दिने भनेको डिएनएस उसकै हुन्छ, वेबसाइट उसैले होस्ट गरे हुन्छ, डोमेन उसैको हुन्छ, सरकारले त्यो 5 लाख लिएको लागि चाहिँ के को लागि हो त? उसले 5 लाख रुपियाँ अनलाइन टेलिभिजन भनेर गएर दर्ता गर्नको लागि सरकारको के सरकारले के चाहिँ दिइरहेछ र 5 लाख रुपियाँ लिइरहेछ भनेर भन्ने कुरा चाहिँ नि यसले चाहिँ नि भोलि ल अरू सबै कुरामा हामी पहिल्यैदेखि गलत छ भनेर भन्ने कुरामा छलफल गर्दै जाँदा नि त्यहाँ आउँदाखेरि त्यो 5 लाखको आधार के हो भनेर भन्ने कुरा चाहिँ देखिया छ।
धेरै मान्छेले चाहिँ युट्युबलाई नियम गर्न ल्यायो भन्ने तरिकाले साँगुरो बुझाइराखेको पाइन्छ होइन। अर्को युट्युबमै पनि युट्युब भन्ने बित्तिकै सबै युट्युबरले चाहिँ बदमासी त गर्दैनन् होइन, कन्टेन्टमै गर्न खोजेको हो भने युट्युबमा यदि जीवनशैलीसँग सम्बन्धित मानिलियो कि कसैले तरकारी पकाउन सिकाउँछ त्यसले रेगुलर हाल्छ त्यो कार्यक्रम चाहिँ उत्पादन गर्छ उसले, एउटा त्यो कुरा भयो। अरू चाहिँ जस्तो सिकेलाल होइन उहाँहरूले चाहिँ युट्युब मार्फत आफ्नो दृष्टिकोणहरू बेला बेलामा दिने गर्नुहुन्छ, एकदम त्यो त व्यक्तिगत दृष्टिकोणहरू हुनसक्ला होइन। हाम्रो एक दशक त हामीले सोसल साइटमा सामाजिक सञ्जालहरूमा सेयर गर्ने कन्टेन्टहरू व्यक्तिगत हुन् कि सार्वजनिक हुन् भन्ने बहसमै बिताइसक्यौँ, विश्वले यो यही बहसमा एक दशक बिताइसकेको अवस्थामा हाम्रो सरकारको एउटा बडीले भने सूचना प्रसारण विभागले गरेको रिकमेन्डेसन हो यो हुन त मन्त्रालय नै ल्याइसकेपछि हामीले अब त्यो सूचना प्रसारण विभागलाई मात्रै भन्ने कुरा भएन, क्याबिनेटले पास नगरी। र अर्को कुरा चाहिँ म यसमा कन्फ्युज छ, म आफै त्यो हेर्दै छक्क परे भनेको तल्लो लेभलबाट लेमेनले हेर्दा त म त्यो यो यो नियमावली हेर्दा मलाई चकित भएँ म होइन। अर्को चाहिँ मेजर कुरा चाहिँ अभिव्यक्ति स्वतन्त्र, मैले भन्न खोजेको अभिव्यक्ति स्वतन्त्रता र हाम्रा सूचना लिने अथवा हामीले सिक्ने ज्ञानका कुराहरू लिने युट्युबबाट लिने कुराहरूमा पनि यसले अङ्कुश लगाउन खोजे हो कि होइन। अभिव्यक्ति स्वतन्त्रता माथि नै चाहिँ यसरी नियमावलीले धावा बोल्ने हो भने त हामी त भोलि बिस्तारै जकडिँदै जान्छौँ भनेको त्यो नियमावली के भन्छ भने हामीले मल्टिमिडिया पनि भन्न पाएनौँ अब भने चाहिँ एउटा सरकारको एउटा चाहिँ नियमावलीले हामीलाई यस्तो खालको अङ्कुश लगाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न मेरो र यो चाहिँ अभिव्यक्ति स्वतन्त्रतामाथिको एउटा चाहिँ प्रहार हो भन्ने पनि मलाई लाग्छ।
अनलाइन टेलिभिजन भन्ने शब्द नै हामीले क्वाइन गरियो र हाम्रो विधानमै हामीले चाहिँ अब यसबारेमा त्यत्रो धेरै छलफल गरे होइन, हाम्रो आफ्नो विवेकले देख्दा पनि त्यति गरिरहेको थियो भनेपछि अहिले त्यत्रो चाहिँ लोकसेवा आयोग पढेर गएका के मान्छेहरू होलान् के होलान् तिनीहरूले त अलिअलि जान्नुपर्ने भन्ने लाग्थ्यो। हामीले के भन्थ्यौँ भने इन्टरनेट मार्फत भिडियो पत्रकारिताको अभ्यास गरिरहेकालाई अनलाइन टेलिभिजन भनिन्छ भन्ने सामान्य हामीले चाहिँ त्यसो भन्ने गरेका थियौँ, कम्तीमा पत्रकारिताको अभ्यास भन्ने चाहिँ हामीले जोडेका थियौँ। अब यहाँ त भिडियो हाल्ने भनेपछि त्यो सबै पऱ्यो क्या, पत्रकारिताको विषय पनि परेन, आम चाहिँ उसको विषय पर्ने, ती सबैले लाइसेन्स लिनुपर्ने भएपछि हरेक टिकटक आइडीले लाइसेन्स लिनुपर्ने भयो। टिकटक त भिडियोकै लागि गराइन्छ, त्यहाँ त दिनमा 4-5 वटा नै हाल्छन् मान्छेले। एउटा अर्को कुरा नियमित भनेको छ, नियमित भनेको दिनदिनै हो कि बिहान हो कि साँझ हो कि 15 दिनमा एकचोटि हो कि 1 वर्षमा एकचोटि हो कि नियमित भने त 15-15 दिनमा नि हाल्न सक्यो, 1-1 महिना नै हाल्न सक्यो, वर्षमा 12 वटा हाले पनि त नियमित अनलाइन टेलिभिजन भयो। यो नियमित भन्ने परिभाषा पनि अलिकति देखिन्छ। त्यस कारणले सबभन्दा हाम्रो चाहिँ चासो भनेको चाहिँ खण्ड गएको छ नम्बर बुदा चाहिँ हाम्रो एकदम सबभन्दा चासोको विषय छ, त्यस कारणले हाम्रो यसमा आपत्ति छ, यो चाहिँ परिभाषा नै संशोधन गर्नुपर्छ भन्ने छ। र यसले चाहिँ हामीले आम मान्छेको बुझाइ के छ, युट्युबमा भएको विकृति नियन्त्रण गर्नु ठिक गर्यो भन्छ, तर विकृति अर्कोतिर छ, यसको उपचार चाहिँ घाउ एकतिर उपचार अर्कोतिर भयो जस्तो देखिन्छ। विकृति न्यूनीकरण गर्ने कुरामा यो अहिले नियमावलीले कुनै पनि योगदान गर्दैन भन्ने मलाई लाग्छ, किनकि अझ कस्तो देखिन्छ भने लाइसेन्स लिन 5 लाख रुपियाँ लाइसेन्स लिन पर्ने लाग्ने भयो। लाइसेन्स लिन कस्तोले सक्छ? जसले धेरै पैसा कमाएको छ त्यसले। पैसा कस्तोले कमाउँछ? जसले फन्ड कन्टेन्ट हालेको छ, जसले चाहिँ फेक न्युज हालेको छ, जसले चाहिँ भ्रम बेचिया छ, त्यस्ताले चाहिँ लाइसेन्स लिने भएर उसले चाहिँ 5 लाख तिरेका भरमा जे पनि हाल्न पाउने भयो। यो हाल्न पाइँदैन भन्ने त्यसले लेखेको छैन, जे पनि हाल्न पाउनु भयो 5 लाख रुपियाँ तिरेपछि। तर जसले जेन्युनली काम गरेको छ त्यसका भ्युज कम हुन्छ र त्यसले पैसा कमाउन सकेका हुन्न, त्यसले चाहिँ नमस्ते भन्ने भयो, हिँड्ने भयो। यसले त के देखिने भयो भने अहिले यो इन्टरनेट प्लेटफर्ममा अहिले त कम्तीमा राम्रा र नराम्रा दुवै खाले छन् नि, अब त के हुने भयो, राम्रा जति बाहिरिने भए अब नराम्राको मात्रै चाहिँ बिगबिगी हुने भएर उनीहरूको मात्रै पोखरी बन्यो। हामी त बाध्य भएर च्वाइस नै भएन कि हामीले राम्रो हेर्न पाइने नै भएन, त्यहाँ नराम्रा मात्रै हेर्न पर्ने बाध्यता हुने, यसले त विकृति झन बढाउँछ भन्ने मलाई लागेको छ। यस कारणले योले चाहिँ जता टार्गेट गर्नुपर्ने हो त्यता गर्दै गरेन भन्ने कुरा हो। त्यसपछि यो लाइसेन्सको कुरा, लाइसेन्स भन्ने कुरा चाहिँ कस्तो ठाउँमा दिने हो त, लाइसेन्स भनेको कुरो त सामान्यतया चाहिँ एउटा निश्चित लिमिट चाहिँ स्पेस भएको ठाउँलाई मात्रै र निश्चित चाहिँ कम्पनी वा व्यक्तिले मात्रै दाबी गर्ने ठाउँमा मात्रै लाइसेन्सको कुरा हुन्छ। आम मान्छेले दाबी गर्ने र आम मान्छेले चाहिँ उपयोग गर्ने ठाउँमा र त्यसको असीमित चाहिँ दायरा भएको ठाउँमा चाहिँ लाइसेन्स भन्ने कुरा चाहिँ हुँदैन। इन्टरनेट आफैमा आम नागरिकले प्रयोग गर्ने कुरा हो। आम नागरिकले प्रयोग गर्ने कुरामा त्यहाँ लाइसेन्स कुराको चाहिँ आम नागरिकलाई लाइसेन्स दिने कुरा सम्भव हुँदैन। र चाहिँ अर्को कुरा चाहिँ यो के भन्छ निश्चित मान्छेको लागि मात्रै प्रयोग गर्ने कुरा पनि भएन र निश्चित मान्छेले दाबी गर्ने कुरा पनि भएन र यसको सीमितता पनि भएन। त्यस कारणले यसमा लाइसेन्स माग्ने कुरा चाहिँ लाइसेन्स गर्नुपर्छ भन्ने कुरा चाहिँ व्यवहारिक छैन, ठिक छैन भन्ने लाग्छ। र यसले मैले के भनेर छ अब त यो एउटा हाम्रो भौतिक संसार एउटा छ, अर्को चाहिँ यो डिजिटल संसार छ। यो डिजिटल संसारभित्रको स्पेसमै हामीले लाइसेन्स लिनुपर्छ भन्ने हो भने त आजको हाम्रो यो भौतिक संसारभित्र हामीले सास फेर्न पनि लाइसेन्स लिनुपर्ने स्थिति आउने भयो बुझाइ त्यही भनौँ न। त्यसको लेभल चाहिँ त्यस्तो भइसक्यो, यो स्पेसलाई पनि हामीले लाइसेन्स लिनुपर्ने भयो भन्ने जस्तो तरिकाको लेभलमा चाहिँ त्यो बुझाइ भयो। त्यस कारणले मैले के बुझ्छु भने यो सरकारको नियत चाहिँ के अरे खराब हो भन्ने चाहिँ त मलाई लाग्दैन अझै पनि होइन। र यहाँ एउटा कर्मचारीहरूको यो बुझाइको स्तर उहाँहरूलाई आफै मै सर्वे सर्वा छु मैले जे जानेको छु त्यो मात्रै सत्य हो र त्यही अन्तिम हो र हामीले लेखिदिएपछि गरिदिएपछि हुन्छ भन्ने टाइपको जबरजस्त चाहिँ एउटा चाहिँ सोकल मानसिकताको कारणले यो चाहिँ आएको यसमा चाहिँ त्यत्रो भनौँ न अब माथिल्लो लेभलका मान्छेबाट त्यत्रो नियत छ जस्तो चाहिँ मलाई लाग्दैन। त्यस कारणले यो करेक्सन आवश्यक छ र नेतृत्व तहमा हामीले यो कुरा बुझाउन सक्यौँ भने करेक्सन हुन्छ भन्ने लाग्छ। मेन कुरा चाहिँ मैले यही कुराहरू राख्न चाहन्छु।
कुनै पनि संशोधन आउँछ चाहे त्यो ऐनमा होस् चाहे त्यो नियमावलीमा होस् चाहे त्यो निर्देशिकामा होस् जहिले पनि त्यसलाई पढ्दा हामीले जहिले पनि त्यो सम्बन्धित ऐन निर्देशिका अथवा नियमावली जे छ त्यो सँगै राखेर पढ्नुपर्ने हुन्छ। सो यो संशोधनले पनि यदि अनलाइन मिडियाज है अनलाइन टिभी अथवा ओटिटी जेसुकै छन् यो कानुनको अन्तर्गत यदि तान्छ भने त्यसले चाहिँ यो ऐनले तोकेको लिमिटेसन्सहरूको अन्डरमा पनि राख्न खोज्छ। नियमावलीको नियम 8 र 9 क्लियरली मेन्सन गरेको छ यस्तो यस्तो कुराहरू हुन मिल्दैन भनेर। झन् त्यसको लास्टको 2 त सिधै सामाजिक विकृति फैलाउने किसिमको अथवा कुनै व्यक्तिको प्रेस्टिजलाई डाइरेक्ट हार्म गर्ने खालको चाहिँ कन्टेन्ट पब्लिस गर्न मिल्दैन, प्रसारण गर्न मिल्दैन भन्ने कुरा गरेछ। अब यो त पहिले पनि छ, अरू पनि कानुनबाट त रेगुलेटेड छँदैछन्। सो यसको रेलिभेन्स के हुन जान्छ भन्दाखेरि एउटा मलाई लागेको अब दो स्ट्रङ आर्गुमेन्ट छैन तापनि यसको एउटा राम्रो पक्ष चाहिँ के छ भने अहिले युट्युबको कुनै पनि अनलाइन टेलिभिजनले केही पब्लिस गर्यो भने उसलाई इटिए लगाइन्छ, 47 लगाइन्छ, इटिएको 47। तर यदि अब मानौ न यहीबाट अब केही नभएर यो प्रसारण ऐनको अन्तर्गत आयो भने ऐनको दफा 17 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै हुन सक्ने प्रावधान पनि ल्याउँछ। सो अब म्याथमेटिकल क्यालकुलेसन अनुसारले त इटिएको सट्टामा एउटा अर्को अप्सन त दियो नि, 1 वर्ष जेलको कुरा आयो, अलि लिबरल भयो। सो एउटा के आर्ग्यु गर्न सकिन्छ भने इटिए हटाऊ, प्रसारण ऐन लगाऊ। सो प्रसारण ऐन चाहिँ अलि लिबरल हुन्छ, अनलाइन मिडियाको लागि अझ राम्रो हुन जान्छ। सो मेरो एउटा यो पोइन्ट। अर्को पोइन्ट चाहिँ के छ भन्दाखेरि यहाँ हामीले अनलाइन टेलिभिजनको बारेमा धेरै कुरा गऱ्यौँ कि यसको डेफिनेसन मिलेन, जसको डेफिनेसन मिलेको छ एकपल्ट त्यतातिर पनि जाउँ। यहाँ ओटिटी प्लेटफर्मको कुरा गरेछ। सो ओटिटी प्लेटफर्ममा पनि मलाई चाहिँ अलि यहाँ भिओडीलाई चाहिँ आफैले प्रड्युस गरेर राख्ने कन्टेन्ट भनेको छ, तर अहिले ओटिटीहरूले आफै पनि प्रड्युस गरिरहेछन्, नेटफ्लिक्सले एमाजोनले आफै पनि प्रड्युस गरेर कन्टेन्टहरू प्रड्युस गरिरहेछन्। सो यो ओटिटीको डेफिनेसन यहाँ मिल्यो कि मिलेन पहिलो कुरो, र ओटिटीलाई रेगुलेट गर्ने जुन यहाँ प्रोभिजनहरू हाम्रोमा यहाँ छ त्यो एकदमै कन्फ्युजिङ छ। अब जसरी कि ओटिटी भनेर नेपालको ओटिटी कुन हो त अहिलेको लागि, यहाँ हामीले परिकल्पना गरेको ओटिटी चाहिँ कुन हो? अब यहाँ फेरि दुइटैको कुरा छ, एउटा चाहिँ इजाजत पत्र नेपालमा लिनुपर्छ भनेको छ, अर्को चाहिँ के भन्छ भने यदि इजाजत प्राप्त बाहिरको कुनै छ र त्यसले नेपालको डेटा अथवा नेपालको कस्टमरबाट पैसा तानिरहेछ भने उसले चाहिँ के गर्नुपर्छ, यहाँ क्यास ब्याङ्कको क्यास रिजर्भको अघि कुरा आएको थियो त्यो मिलाउनु, डेटा सर्भरको कुरा गर्नुपर्छ। तर फेरि यहाँ प्रब्लम चाहिँ के छ भन्दाखेरि म एकछिन पढेर सुनाउँछु। ओटिटी सञ्चालन गर्न इजाजत प्राप्त व्यक्ति वा सङ्गठित संस्था, अब यो इजाजत प्राप्त चाहिँ कसको? नेटफ्लिक्स बाहिर बेस्ट कम्पनी हो, एमाजोन बाहिर बेस्ट कम्पनी हो है। सो त्यो नेपालमा आएर इजाजत प्राप्त लिनुपर्छ कि पर्दैन, त्यसले नेपालमा आएर इजाजत लिनुपर्छ कि पर्दैन, र त्यो इजाजत लिने क्राइटेरिया के हुन्छ? यसको तपाईँको एनेक्समा अनुसूचीमा तपाईँको 4-5 फर्महरू पनि यहाँ दिएको छ, त्यो फर्म बेसिकल्ली गाइड गर्छ कि प्रोसिड्युर के हुन्छ भनेर। तर त्यो एनेक्स गएर मैले पढ्दा चाहिँ मैले कतै पनि पाइनँ कि बाहिरको एउटा इन्टिटी आएर नेपालमा इजाजत पत्र कसरी लिने, त्यो कुरा बोलेकै छैन। र नेपालमा आएर अब यहाँ इजाजत पत्र भनेको छ, इजाजत पत्र कसको? अमेरिका बेस्ड कम्पनीले अमेरिकाको इजाजत पत्र यहाँ ल्याउने हो कि नेपालमै आएर इजाजत पत्र लिनुपर्छ, त्यो कुरो। र अर्को भनेको यो शुल्कको कुरो आइसक्यो, डेटा र क्यास रिजर्भको कुरो आइसक्यो, क्यास ब्याङ्कको कुरो। सो यो गर्ने चाहिँ कसरी? अब हामी कानुन पढ्दा चाहिँ के भन्छ भने सबभन्दा माथि संविधान हुन्छ, संविधान पछि ऐन आउँछ, ऐन पछि चाहिँ के हुन्छ भने नियमावली आउँछ जसले चाहिँ प्रोसिड्युरल पार्ट भन्छ। सो अब यो नियमावलीको तल चाहिँ के आउला त? म चाहिँ अब त्यसलाई कुरिरहेछु, सायद त्यो आएर यसलाई झनै क्लियर पार्छ कि, तर यदि ल मेकरले चाहिँ यस्तो ड्राफ्ट चाहिँ नगर्नुपर्ने।
र यो अनलाइन मिडिया दर्ता गर्ने निर्देशिका आउने सुरुदेखि नै हाम्रो लडाइँ है यति लडाइँ गरियो कि अचम्म। इन्ट्रेस्टिङ के छ भने त्यो निर्देशिका डे वान ड्राफ्ट हुँदादेखि चार पाँच वर्ष त्यो बहसमै रह्यो, हरेक बहसमा गयो, हामीले प्रोटेस्ट गऱ्यौँ, चेन्ज भयो, अनेक भर्सन आयो, के भयो। यसपालि यो चाहिँ एकचोटि पनि कन्सल्टेसन नगरिकन फ्याट्टा आयो कि, हामीलाई यति भ्यालु दिएन कि सञ्चार मन्त्रालयले। पहिलाको त्यो तपाईँको त्यो निर्देशिकामा हामीले जेनुइन कन्सर्न उठायौँ, जेनुइन उनीहरू थाहा छ, यो नबुझ्ने छैन, यी बनाउनेले यो वयात काम हामी गरिरहेछौँ भने थाहा छ, उनीहरू नबुझेर यो बनायो होइन, तर यिनीहरूले केही गर्न सक्दैनन्। यिनलाई ठेगान लगाउनु यसै गरियो, निर्देशिका ल्यायौँ दुई चारवटा उफ्रे सबैले, प्रेस चौतारीले, प्रेस युनियनले, तपाईँको पत्रकार महासङ्घले, इभन तपाईँ प्रेस काउन्सिलले नै सबैले प्रोटेस्ट गरे। त्यसको अल्टरनेट चाहिँ हामी यो दिन्छौँ भनेर हामीले अझै एउटा समिति नै बनाएर प्रेजेन्ट गरियो, कसैले केही भएर के भयो त?
अहिले सबैले त्यो अनलाइन माने
मानेको छ, तपाईँ मानिराख्नु भएको छ, हामी त बडो चाहिँ कानुनी छौँ, अरू गैर कानुनी भन्दै पत्रकारै हिँड्छन्। अनि यस्ता नआएर के आउँछ? यो पनि लागु हुन्छ भोलि, योभन्दा यस्ता झुर फेरि अरू पनि आउँछन्। जहिलेसम्म हामी जो बाँधिने मान्छे हौ नि, हामी नसुधारे हुन्जेलसम्म उनीहरूले त त्यो ठाउँ पाउन्जेल गरिरहन्छन्। हामीलाई यिनीहरूलाई यसरी नचाउन सकिन्छ भन्ने कुरा उनीहरू प्रष्ट छ, प्रब्लमै हो। अब हामीले बुझाइलाई चाहिँ अलिकति क्लियरली के गर्ने त भन्दाखेरि, इन्टरनेट किन ब्युटिफुल छ, किन अमेजिङली सक्सेस भइरहेछ, किन संसारलाई हराइरहेछ भने, यसको टेक्नोलोजीले सबै खालका मिडिया टाइप्सलाई कन्भर्ज गरिदियो होइन। टेलिभिजन त्यसैले दियो, रेडियो त्यसैले दियो, पत्रिका त्यसैले दियो, म्यागजिन त्यसैले दियो, बुक त्यसैले दियो, फिल्म हल तपाईँको त्यसैले दियो, सबै चिज त्यसैले दियो। त्यही भएर नै इन्टरनेटको एक्जिस्टेन्स भयो, त्यो नभएको भए त इन्टरनेट हामीलाई जरुरी नै थिएन। अनि आज हामी त्यो इन्टरनेट पाइरहेछौँ, अनि त्यहाँभित्र फेरि सेपरेट गरेर टेलिभिजन जस्तो देखिनेलाई चाहिँ छुट्टै लाइसेन्स, पत्रिका जस्तो देखियो देखियो अलिअलि मिल्यो भने त्यसलाई छुट्टै लाइसेन्स ऊ गरेर हुन्छ। इन्टरनेटले बुझ्ने भनेको सबै कन्टेन्टलाई डेटाको रूपमा मात्र बुझ्ने हो, डिजिटल डेटाको रूपमा। त्यो डेटा इन्स्टेन्टली मैले एउटा न्युज टेक्स्टको रूपमा पढ्छु, तपाईँ आँखा देख्न नसक्ने मान्छे हुनुहुन्छ भने तपाईँले त्यसैमा एउटा डिभाइस जोडेर अडियोको रूपमा सुन्नुहुन्छ। त्यहाँ चाहिँ डेटासँग रिलेटेड बाहेक अरू रेगुलेसनको कुरो छैन, तर डेटा भनेको सबै फ्रिली छोड्ने भनेको होइन। डेटाले क्राइम पनि गर्छ, डेटाले मानवीय ठुलो उद्धारको काम पनि गर्छ, डेटाले सबै थोक गर्छ, र त्यसले गर्ने नेचरको आधारमा त्यसलाई रेगुलेट गर्ने हो, न कि पत्रकारले लेखेको डेटा, बनाएको डेटा, अथवा कुनै सपकिपरले बनाएको डेटा, अथवा कुनै केले बनाएको डेटा भन्ने। इन्टरनेटमा चाहिँ प्रोफेसनल डिस्क्रिमिनेसन तपाईँको डिस्टिङसन हुँदैन के, यसलाई चाहिँ एकदम जनरलाइज गरेर रेगुलेट गर्न सक्यो भने तपाईँले भनेको युट्युबको सोल्युसन पनि यहीँ छ, फेसबुकको सोल्युसन पनि यहीँ छ, सबै चिजको यहीँ छ। हामी क्लियर हुनु पऱ्यो कि यो मिडियम के हो, हामीले गर्न लाग्यो काम गरिराखेको मिडियम के हो, यसको नेचर के हो भन्ने हामीमा क्लियरिटी आयो भने धेरै प्रब्लम सल्भ हुन्छ।
अवैधले नै हामीलाई चाहिँ तलाइरहेछ एउटा त्यो निर्देशिकाले, त्यसो हुनाले यसको वैधानिक आधार छैन भन्दैमा हामी त्यो चुप लाग्नु भएन। अनि अर्को कुरा चाहिँ जस्तो हामीले यसलाई चाहिँ कसरी पनि हेर्नु पऱ्यो भने, डेमोक्रेसीमा हामीले यो अभिव्यक्ति स्वतन्त्रतालाई जुन सर्वोच्चता मान्छौँ नि, यो चाहिँ अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार हो है मेरो बुझाइमा चाहिँ। किनभने युट्युब, हामीले युट्युब के भनिरहेछौँ नि, यो चाहिँ युट्युब अकाउन्ट लिनलाई जुन धरोटी भनेको छ नि, यो चाहिँ मेरो टोलमा आइस त्यसै हुनाले सास फेरेको पैसा तिर, मेरो गाउँको अक्सिजन हो नि त भने जस्तो हो क्या। यो चाहिँ मेरो बुझाइ चाहिँ त्यति नै हो। अब कति हुन्छ यसमा होइन, अनि त्यो एउटा सोसल मिडियाको अकाउन्ट बनाउँदाखेरि धरोटी लिने, फेसबुकको किन नलिने? युट्युब भन्ने त त्यही युट्युब भन्ने सोसल मिडियामा अकाउन्ट बनाएको त हो नि, कन्टेन्टलाई कन्टेन्टको कानुनले हेरौँ। अब त्यो कुन कन्टेन्ट छ त्यही अनुसार जाउँ न, त्यति भए पुग्छ होला जस्तो लाग्छ नि।
कन्टेन्टमा एकछिन छिर्नुभन्दा अगाडि, यो जसरी आयो यो क्वेसन अफ पोलिटिकल अकाउन्टेबिलिटी हो। जुन जगमा आइटी बिलको धेरैभन्दा धेरै संशोधन गर्ने पार्टी अहिले लिडिङ पोजिसनमा छ सत्तामा, त्यो पोजिसनमा भएको पार्टीले, सरकारमा भएको पार्टीले छलफल शुद्ध नगराए, कन्टेन्टमा नजाउँ क्या, प्रक्रियामै प्रश्न गर्नुपर्छ। यो त राजनीतिक एउटा भनौँ न, यो अकाउन्टेबिलिटी उत्तरदायित्व खोइ अस्ति बोलेको कुरा होइन, यो विरोध गरे होइन, त्यसको कन्टेन्ट विरोध गरेर संशोधन हालेको छ, अहिले रेकर्ड छ, अस्तिको आइटी बिलको रेकर्ड त त्यहीँ छ, समितिमै देखिन्छ, सबैले हाल्नु भएको छ, यो भएन, यो घुमाएर कान यताबाट घुमाएर कान समाए जस्तो भयो क्या। यो त्यसैले यो चाहिँ क्वेसन अफ पोलिटिकल एकाउन्टेबिलिटी हो एक नम्बर मलाई लाग्छ, त्यहीँबाट सुरु गर्नुपर्छ। अब कन्टेन्टमा जाँदाखेरि धेरै कुरा आइसकेको छ, मैले त्यहाँ धेरै बोल्नु परेन, किनभने यो चाहिँ यो प्यारेन्टल लले यसलाई गभर्नै गर्दैन क्या। यो कुरा जति आएको छ यहाँ यो नियमावलीमा प्यारेन्टल ल जुनलाई आधार टेकेर आएको छ त्यो धरातल पनि आइरहेछ अनि सब्सटेन्टिभ कुरालाई नियमावलीले डिफाइन गराएछ यो दुनियाँमा कहीँ मिल्छ अहिले यदि साँच्चीकै कोर्टमा जानेर कोर्टले जेन्युनली यसलाई उ गर्ने हो भने यो त सर्वदर भागी छ यो मिल्दै मिल्दैन नियमावलीले तपाईँको पत्रकारिता के हो प्रसारण के हो भन्ने कुरालाई डिफाइन गर्न मिल्छ मिल्दैन नि यसले त प्रक्रिया पो डिफाइन गर्ने हो त कार्यविधि पो लेख्ने हो त यसले त यहाँ त प्रसारण के हो भनेर त्यसका अन्य भन्ने नाममा चाहिँ कख कख भन्दै थपाई थपाई त्यो अनन्तसम्म थपिरहनु पाइन्छ त्यसले यो त सब्सटेन्टिभ हो यो त लेजिस्लेटिभ राइटलाई एक्जिक्युटिभले हरण गरेको हो यो हिसाबले हामीले के गर्नु पऱ्यो भने यसमा त लिगल क्वेसन त उठाउनै परेको जसले नै उठाउँछ हामी उठाउँ होइन यो त एउटा जाने बाटोमध्येको एउटा महत्त्वपूर्ण बाटो नै होला यो त बदरभागी एकदम प्रथम दृष्टिमै बदरभागी भन्छन् कानुनी भाषामा यो त पुरै बदरभागी हो यो नियमावली अर्को कुरा यो प्लेटफर्म यो आफै कन्फ्युजनमा छ के को बेसमा आयो भन्ने कुरा इन्टरनेटलाई रेगुलेट गर्न खोजे हो कि उद्देश्यमै कन्फ्युजन छ उद्देश्यमा कन्फ्युजन भएपछि प्रोभिजन पनि कन्फ्युजन हुँदो रहेछ क्या त्यो आफै त्यति सबै त्यो देखिन्छ होइन तर अलिकति यो बदरभागी छ भन्ने कुरा हुँदाहुँदै पनि कन्टेन्टमा डिस्कसन किन गर्नुपर्छ भने हामीलाई हाम्रो एडभोकेसीलाई अथवा हामीले बोल्ने कुरामा पनि यो कारण ले बदर भागी छ भन्ने कुराका लागि पनि हाम्रो यो छलफल जरुरी छ मैले धेरै बोलिरहन जरुरी छैन होला दाइ अब किनभने इन्टरनेट भनेको त ओपन स्पेस हो साइबर स्पेस भनेको ओपन स्पेसमा लाइसेन्सिङको कुरा भने पानी खाना लाइसेन्सिङ लिए जस्तै हो क्या त्यसैले यो मिल्दै मिल्दैन अब यो प्रसारण र अनि लाइसेन्सिङको कुरा मिल्थ्यो तर यो प्रसारण होइन क्या अब यो छुट्याएन उनीहरूले चाहिँ भिडियो आउनु त्यहाँ पिक्चर चल्नुलाई नै प्रसारण मानिदियो अब त्यसलाई मान्ने कि नमान्ने होइन त्यो होला डिजिटल ब्रोडकास्टिङ होला तर यता उता तानतुन गर्न खोजेको छ त्यसैले यो चाहिँ कहीँ कतैबाट नि मिल्दैन होइन
अहिले त्यो पनि रिसेन्टली बजारमा आएका कन्टेन्टहरूको आधार मानेर छ त्यतातिर समस्या थुप्रै छन् जस्तो कन्टेन्ट क्लोनिङ भइरहेको छ कन्टेन्ट क्युरेट भएर आइरहेको छ जस्तो टेलिभिजनमा एकजनाले कसैसँग इन्टरभ्यू लिन्छ अनि त्यो इन्टरभ्यू लिएको भोइस त्यसमा फोटो भिडियो अरू नै राखेर अर्कैले प्रसारण गर्छ देयर आर सो मेनी प्रब्लम्स है त्यसलाई हेर्ने हामीले भने जस्तै यो नियमावली होइन त्यसलाई हेर्ने अर्कै तरिकाले आउनुपर्छ तर अब खालि युट्युब के हो युट्युबलाई अलिकति बढी फोकस गराए हुनाले इन्टरनेट युट्युब त के हो भन्दाखेरि इन्टरनेट गुगल पछिको दोस्रो सर्च इन्जिन हो एउटा अनि अर्को सोसल मिडिया पनि हो त्यहाँनिर मान्छेले चाहेको कन्टेन्ट बनाउँछन् राख्छन् होइन भिडियो आउँछ के अरे त्यहाँनिर अरू पोडकास्टहरू आउँछ कसैले रेगुलरली गरायो होला कसैले त्यो कारणले गर्दाखेरि त्यसलाई रेगुलेट गर्न जरुरी छ कि छैन त्यो जरुरी त्यो गर्दाखेरि के हुन्छ ब्रोडली हेर्दाखेरि फ्रिडम अफ एक्सप्रेसन जस्तो थियोरेटिकल्ली हेर्दाखेरि अहिले इन्डिभिजुअल्ली मान्छेले आफ्नो कन्टेन्ट्सहरू प्रवाह गरिरहेको छ अझ अहिले त यो फ्री मार्केट प्लेस अफ आइडियाजको जमानामा मान्छेले सेल्फ राइटिसनेसको प्रोसेसबाट मान्छे राइट रङ कुराहरू आउँछन् मार्केट प्लेसमा जस्ता कुराहरू पनि आउँछन् र रङ आएको छ कसैलाई क्राइम गर्ने गरी आएको छ भने त्यसलाई क्राइम लले हेर्ने हो अरू अरू ल छन् एक्जिस्टिङ ल त्यसलाई एक्टिभेट गर्ने त्यो नगरेर त्यो सबै कुरा एउटै डालोमा हालेर अनि त्यसपछि यो कन्टेन्ट कन्ट्रोल गर्ने मकसद त्यता देखिन्छ तर चिज चाहिँ केही पनि मिलाएर देख्दिनँ मलाई पनि त्यही नै लाग्छ
जस्तो यहाँ समस्या के होला भन्दा अलिक ज्वरोमा जाने हो कि जस्तो क्यापिटालिजम कम्युनिजम सोसियलिज्म होइन एकदम एक्सट्रिम पेट्रोटिजम के फासिजम नाजिजम के इजम हो होइन अब हाम्रो देशमा चाहिँ कुन चाहिँ इजम छ भन्ने कुरामा मलाई लाग्छ हामी सबै कन्फ्युजनमा छौँ फलस्वरूप यो आइरहेछ कहिलेकाहीँ भनिन्छ नि डेमोक्रेसीभित्रको अटोक्रेसी भन्छ कि कहिलेकाहीँ त्यस्तो पनि भान हुन थालिसकेको छ त एउटा सानो म एक्जाम्पल यहाँ के राख्छु भने यस्तै इजममध्ये हामी जस्तै फ्रिडम भएका केही जस्तो कि बिबिसीको पनि युट्युब च्यानल छ हो अर्को युरोपियन रेडियो भन्ने छ त्यो पनि युरोपियनको अहिले बवाल यसले हालिरहेछ यो रसियन यो युद्धमा होइन युक्रेनको यसको पनि युट्युब छ द के भन्छ न्युयोर्क टाइम्सको पनि छ द गार्जियनको पनि छ यी सबैका युट्युब छन् यिनीहरूले बिबिसीकै म एउटा एक्जाम्पल दिन्छु बिबिसीमा एउटा तपाईँले अहिले सर्च गरेर हेर्नु होला मेरो छोरो प्रहरी पुलिसले मारेकै हो तर कोही पनि पत्याउँदैन टाइटल क्या उसको युट्युबको त त्यहाँ के देखिन्छ भन्दाखेरि त्यो बिबिसीको टेलिभिजनको रिपोर्टर चाहिँ त्यो गाउँको वृद्ध वृद्धमा पुगेन जस्तो छोरा मऱ्यो त्यहाँ चाहिँ तिनीहरूको युट्युबर पुगेको छ त कारण के छ भने अहिले सिएनएन बिबिसी लगायतका ठुल्ठुला मिडियाहरूले विश्वका फ्रिलान्सरबाट भिडियो लिने उचित लाग्यो भने प्रसारण गर्ने त उस उनीहरूको म्यानेजमेन्ट टिमलाई त्यो गाउँमा गएर बुम बोकेर एउटा युट्युबरले ल्याएको कन्टेन्ट किन राइट लाग्यो र अहिले मिलियन भ्युज गइरहेको छ बिबिसीको युट्युब च्यानलमा जहाँ उनीहरूको रिपोर्टर पुग्न सकेन त यो सबै कुराहरू के हो भन्दाखेरि
अहिले के भनिँदैछ भने युट्युबरले चाहिँ न्याय दिनलाई गिजोले कि अदालतभित्र छिरे, एकातिर प्रधान न्यायाधीशले करप्सन गरे भनेर उहाँ महाअभियोग लगाउने, समस्या त भ्रष्टाचारमा छ नि। अनि भएभरको थोपरेर अब पाँच वर्ष चाहिँ युट्युबरहरूले चाहिँ एउटा टाइटल एउटा कन्टेन्ट हाल्यो अब जेल झ्यालखाना हाल्ने भन्ने यो कहाँसम्म हो? अब अर्को यो मैले युरोपियन भने यो डट कम भन्ने छ होइन, त्यसमा हेर्नुहोस् यो रसियनमा सिधै लेखेको छ ओल्ड वार थ्री, यो विश्वयुद्ध तेस्रो भइरहेछ त छैन नि, ओल्ड वार थ्री रसियाले चाहिँ न्युक्लियर बम युक्रेनमा चाहिँ आक्रमण गरेर तबाही भनेर हालेको छ, अहिले हेरिहाल्नुहोस् त्यहाँ त भित्र त त्यो छैन। त यो युट्युबमा संसारभरिका फ्रिडम यो डेमोक्रेसीवाला देशमा चलेका रहेछन् भन्ने मेरो फाइनल बुझाइ हो। त्यसले गर्दा हामीलाई अलरेडी रेगुलेसन भइरहेछ, नियमन भइरहेछ, यो बेकार बेकारको यो स्टेक होल्डरसँग सल्लै नगरिकन त्यसले गर्दा यसरी हामी माथि गर्नु भनेको चाहिँ यो विचारको संकुचन बाहेक केही पनि लाग्दैन।
होइन अब इन्टरनेटलाई पनि प्रसारणकै कानुनभित्र लिएर आएर त्यसा त्यता पनि यस्तैबाट रेगुलेट गर्ने हो भने इटिएले जुन गरिरहेको छ त्योभन्दा त लिबरल टाइपको छ भनेर भन्ने कुरा गर्यो भने यसमा भएको भाइसेजहरू पनि त्यता आउँछ भनेर भन्ने कुरा हो होइन। जस्तो उदाहरणको लागि के हो भनेर भन्दाखेरि प्रसारण ऐनको साथले के गर्छ भनेर भन्दाखेरि राष्ट्र र राष्ट्रिय हितलाई ध्यानमा राखी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी एकपटकमा छ महिनामा नबढाए भनेपछि कति पटकसम्म म थाहा छैन
सधैँ
होइन सधैँ एकपटकमा छ चोटि हुनु पऱ्यो तर यति म्याक्सिमम यतिपट्टि भन्छ नि एकपटकमा छ महिनामा नबढाइ कुनै खास विषय घटना वा क्षेत्रसँग सम्बन्धित कुनै कार्यक्रम प्रसारण संस्थाबाट प्रसारण गर्न नपाउने गरी रोक लगाउन सक्नेछ। अब प्रसारण संस्थाभित्र लिएर आएर युट्युबदेखि लिएर इन्टरनेट सबैलाई हाल्ने अनि त्यसपछि गएर त्यो प्रसारण संस्थाबाट उसले चाहिँ नि विषय घटना क्षेत्रसँग तोकेर एकपटकमा छ महिना भनेर असीमित समयसम्म कुनै कुरा रोक्न लगाउन सकिन्छ भनेर भनेदेखि यस्तो खालको स्थिति पनि आउन सक्छ, अहिले नै नहोला तर त्यसको लागि कानुनी व्यवस्था चाहिँ अहिले यसले नै गरेको देखिन्छ, यो नियमावलीको प्रयोग गरेर इन्टरनेटलाई रेस्ट्रिक्सन गर्न इन्टरनेटलाई कन्ट्रोल गर्न सकिन्छ। र अघि नै भनेको एउटा महत्त्वपूर्ण कुरा के हो भनेर भन्दाखेरि इन्टरनेटको बेसिक भ्यालु भनेको ओपननेस हो, इन्टरनेटको बेसिक भ्यालु भनेको एक्सेस हो, इन्टरनेटको बेसिक भ्यालु भनेको नेट न्युट्रलिटी हो होइन।
दफा सातको हकमा जुन छ नि यो छ महिनाको यो जारी गर्ने मुद्दा यो अब यसमा चाहिँ यो जनआन्दोलन दोस्रो जनआन्दोलनकै बेलामा रेडियोको कन्टेक्स्टमा यसको व्याख्या सर्वोच्च अदालतले लामो गरेका छ र यसलाई अलिकति यो तर अहिलेसम्म यो संशोधन भएको रहन्छ, त्यो सर्वोच्च अदालतको फैसला अनुसार यो संशोधन हुनुपर्ने थियो कि
फैसला कार्यान्वयनमा जानु पर्यो।
अब त्यो बेलामा धेरै नै किन छ महिना सरकारले ज्ञानेन्द्रले आदेश जारी गरेपछि अनि यसमा टेकेर रेडियोहरूलाई समाचार दिन नपाउने भनेको थियो नि त्यसमा आएको,
तर
त्यो
दफा
अहिलेसम्मको दफामा त्यो यथावत रहेछ तरवार त झुन्डिरहेछ।
आठ चाहिँ नि त्यो सर्वोच्चको अदालतबाट अमान्य र बदर गरिएको भनेर आठ चाहिँ खारेज छ होइन, आठ चाहिँ नि त्यो तपाईँ खारेज छ, सात चाहिँ नि प्रसारणमा रोक लगाउन सक्ने चाहिँ अहिलेसम्म
छ बोलेको छ जस्तो लाग्छ मलाई त्यो सर्वोच्चको फैसला।
यो प्रसारण नियमावली संशोधन भइसकेपछि हाम्रो सरकार के हो, हामीले यो विषयवस्तुलाई कसरी उठान गर्नुपर्ने हुन्छ, कहाँनिर हिट गर्नुपर्ने हो, एडभोकेसीको लेभल कहाँ हो, कोर्टमा जानुपर्ने हो कि अथवा हाम्रै अन्डरस्ट्यान्डिङ पनि माझ्नुपर्ने हो कि, कतिपय लेभलमा हामीले उठाउन गर्ने विषयवस्तुमा पनि एक के कुरा भन्या होला भनेर पछि प्रश्न आउने कुरा पनि हुनसक्छ भन्ने सन्दर्भमा आजको छलफल मलाई चाहिँ निकै उपयोगी भएको छ। अब मलाई एउटा महत्त्वपूर्ण लागेको कुरा के हो भने यसलाई प्रसारणको दायरामा चाहिँ इन्टरनेटको कन्टेन्टलाई लिएर आउनु हुँदैन, किनभने पब्लिक रिसोर्स जुन लिमिटेड छ त्यहाँनिर हामीले नम्बर अफ टेलिभिजन अथवा काठमाडौँमा 40 भन्दा बढी एफएम सञ्चालन गर्न नसक्ने भएको कारणले गर्दा त्यसमा जुन लाइसेन्सिङको कुरा फीको कुरा पब्लिक रिसोर्स हो नि त त्यसलाई तिमीले सित्तैमा युज गर्न पाउँदैनौ है, तिमीले राज्यलाई चाहिँ सर्टेन कर तिर्नुपर्छ, त्यो पैसा भनेको नागरिकमा जाने हो, यो नागरिकको फ्रिक्वेन्सी हो भन्ने मान्यतामा चाहिँ त्यो लाइसेन्स अथवा फ्रिक्वेन्सी डिस्ट्रिब्युसनको आधार तय गरेको। यसमा त हामी लाखौँ हजारौँ करोडौँ युट्युब च्यानलहरू सञ्चालन हुनसक्छन् भन्यो भने त्यसलाई चाहिँ यो लाइसेन्सिङको पाटो चाहिँ जुन फन्डामेन्टल प्रिन्सिपलसँग चाहिँ मेल नखाने विषयवस्तु हो जस्तो लाग्छ। दोस्रो एकातर्फ युट्युब बेस अथवा त्यस्तै भिडियो कन्टेन्ट डेलिभर गर्ने मिडियम बेस कन्टेन्ट जेनेरेट र डिसिमिनेट गर्ने प्लेटफर्महरू टन्दैछन्, त्यसलाई ग्लोबल्ली एक्सेप्ट गरिएको छ, अब त्यसको नाम छ नि, हामी कहाँ युट्युबलाई टेलिभिजन भनेको कारणले सोसियल मिडिया भर्सेस जुन क्लासिकल अथवा चाहिँ जुन हाम्रो ट्रेडिसनल मिडिया छ त्यसमा यो पनि मिडिया हो युट्युब भन्ने किसिमले हेर्दा अब टेरिस्टोरियल र सेटेलाइट मात्रै मार्फत होइन इन्टरनेट मार्फत पनि ओभरअल हामी यदि टेलिभिजन भन्यौँ भन्यो भने इन्टरनेटबाट डिसिमिनेट गर्ने टेलिभिजन भन्यो भने त्यसमा एडिटोरियल टिमको कुराकानी होला, म टङ्क अर्याल युट्युबमा चाहिँ युट्युब .com/टङ्क अर्याल भनेर मैले टङ्क टेलिभिजन बनाएर हिँड्यो भने त टेलिभिजनको मान्यता त्यसभित्र हुने एडिटोरियल जुन कन्ट्रोलको कुरा त्यसले चाहिँ पुरा गर्नुपर्ने दायित्व त पुरा भएको छैन। अब एकातर्फ त्यो हुँदा इन्डिभिजुअल लेभलमा फ्रिडम अफ एक्सप्रेसनको कुरा एउटा भयो, दोस्रो हामीले यदि कन्टेन्टलाई सिस्टमेटिक तरिकाले बिचमा हामी अनलाइन डिरेक्टिभको कुरा हामी जान्नौँ यो हुन्न भन्दा भन्दै दर्ता हुने त्यसपछि लोक कल्याणकारी विज्ञापन दिने भनेपछि गुटुटु गएर दर्ता भएर लोक कल्याणकारी विज्ञापनमा हामी गयौँ। अब यसमा मलाई लाग्छ भोलिपल्ट सरकारले दर्ता भएका युट्युब च्यानललाई लोक कल्याणकारी विज्ञापनमा एक्सेस दिने भन्यो भने भोलि नै दौडेर हामी भनेको हामी जस्तै काम गरेर क्या दौडेर जानेर यसलाई सहर्ष स्वीकार गर्ने अवस्था चाहिँ बन्छ जस्तो लागेको छ मलाई। तसर्थ हाम्रो अवस्था के हो, हामीले के गर्दा चाहिँ हानि हुन्छ, के गर्दा चाहिँ यसले ओभरअल कम्युनिटीलाई असर गर्छ भन्ने पाटोमा चाहिँ चासो राख्नुपर्छ। यहाँ पुठेका कुरालाई हामीले मन्थन गरेर एउटा कङ्क्रिट हाम्रो स्ट्यान्ड पोइन्ट चाहिँ यो हुनुपर्छ है। हाम्रो भनेको केही व्यक्तिगत अथवा इन्स्टिट्युसनल स्वार्थहरू होला नि, तर फ्रिडम अफ एक्सप्रेसनको कुरा ओभरअल मिडिया लिगल इन्भाइरोमेन्टको कुराको पाटोबाट चाहिँ हामीले अलिकति कङ्क्रिट धारणा बनाएर जानुपर्छ। त्यसको लागि आजको छलफलले योगदान गरेको छ भन्ने मैले ठानेको छु।
अब हाम्रो यहाँ अहिले उपस्थित साथीहरूले हेर्दाखेरि के देखियो भने पहिलो कुरा त सब्सट्यान्सिभ ल बनेर यो आयो, त्यसैले यो राष्ट्रिय प्रसारण ऐन अथवा अहिले भएको इलेक्ट्रोनिक ट्रान्ज्याक्सन एक्ट विद्युतीय कारोबार ऐनले सम्बोधन गर्नुपर्ने विषयहरूमा सरकारले ध्यान दिनु पर्थ्यो भने इन्टरनेटको इस्यु र ब्रोडकास्टिङको इस्युमा पनि यसले अन्यल सिर्जना गर्यो, कन्फ्युजन बढायो, ओभरल्याप गर्यो, ऐनमा नभइकन एउटा नियमावली मार्फत सब्सट्यान्सिभ ल चाहिँ यसमा आयो जुन चाहिँ आपत्तिजनक नै छ। त्यसले जुन परिभाषाका कुराहरू आए, सिद्धान्तहरू यसमा स्थापना गर्यो, लाइसेन्स पनि एउटा सिद्धान्तै हो नि, लाइसेन्स पनि सिद्धान्त हो, टेलिभिजनको व्याख्या छ, ती यी इस्युजहरू चाहिँ नियमावलीमा आउन नहुने इस्यु हो। अझ त्योभन्दा अगाडि गएर यो कुनै सरोकारवालाहरूसँग छलफलै नगरी निर्णय कहिले गर्यो, छलफल नगरी अपारदर्शी ढङ्गले अझ यसलाई एक किसिमले मैले प्रयोग गर्दा त षड्यन्त्रमूलक ढङ्गले नै भनौँ, किन हो नि त, ल त जनतालाई हो नि त, छलछामै होइन षड्यन्त्र हो, स्टेटले नागरिक विरुद्ध षड्यन्त्र गरायो नि, त्यसरी ल्याइयो, त्यसैले प्रोसेस पनि यो आपत्तिजनक छ भन्नेमा हामी आयौँ। लको नेचरको हिसाबले पनि यो मिल्दैन भन्नेमा हामी गयौँ। यो दुईवटा त मेजर इस्यु भए, त्यसबाहेक यहाँभित्र समेटिएका इस्युजहरूमा पनि हामी दफावार छलफलमा गयौँ, विभिन्न विषयहरू यसमा आए। अब प्रभाव के पर्ला त भन्ने कुरा हामीले गर्दाखेरि जुन एउटा अब्जेक्टिभ क्लियरिटी पनि नहुनाले, इन्टेन्सन पनि क्लियरिटी नहुनाले भोलि यसको मिसयुज चाहिँ हुनसक्छ, धेरै एउटा चाहिँ दिशा स्पष्ट नभएको चिजले त कहाँ कहाँ प्रहार गर्छ नि, यता गोली हान्यो भने अर्को उता पछाडि पुग्न सक्छ, त्यसैले यो खतरनाक दुरुपयोग हुनसक्छ यसको, र यसले चाहिँ सञ्चार माध्यममा अथवा नागरिकको आम मानिसको अभिव्यक्तिको स्वतन्त्रतामा र एक किसिमले इन्टरनेटको विकासमै पनि समस्याहरू सिर्जना गर्न सक्ने यसको प्रभावहरू देखियो। यी कुराहरू हामीले आज ल्यायौँ। अब गर्ने के त भन्नेमा कुरा गर्दाखेरि एउटा त लिगल्ली यसलाई च्यालेन्ज गरौँ भन्ने नैमा हामी छँदैछौँ। अब हाम्रो अनुभव के छ, लिगली च्यालेन्ज गरौँ, सरकारलाई पनि च्यालेन्ज गरौँ, पोलिटिकल एकाउन्टेबिलिटीको प्रश्न द्याट्स भेरी इम्पोर्टेन्ट, यो सरकारसँग चाहिँ यसलाई हिम्मतका साथ डिफेन्ड गर्ने जवाब एउटा नैतिक ताकत छ कि छैन, उसले चाहिँ डिफेन्ड गर्न सक्छ यसको अब्जेक्टिभ्सहरूमा चाहिँ उसले डिफेन्ड गर्न सक्छ यसका प्रोभिजनहरूमा, राजनीतिक जवाबदेहिता उसमा छ कि छैन भन्ने प्रश्न पनि हामीले प्रश्न उठाउनु पर्यो। त्यसपछि हामीले सबैलाई थाहा छँदैछ प्रब्लम कन्टेन्टमा छ, कन्टेन्टलाई समाधान गर्ने दुईवटा कुरा, एउटा सेल्फ रेगुलेसनको मेकानिजमहरूलाई बलियो बनाएर त्यसलाई फेसिलिएट गर्नुपर्ने थियो, दोस्रो एक्जिस्टिङ लहरूलाई नै प्रपरली प्रयोग गरेर र एक्जिस्टिङ लहरूले पनि नसमेटेका छन् भने ललाई चेन्ज गरेर, यो तिनवटा विधि हो नि त, तर यो तिनवटा विधिमा नगएर सरकारले यो चाहिँ सजिलो विधि अप्नाउन खोज्यो, यो सजिलो विधिले उपचार पनि दिँदैन, यसले समस्या थप्छ भन्नेमा हामी सबै सहमत भयौँ। त्यसो भएनाले अब यसमा दुई तिनटै फ्रन्टमा हामीले कुरा गर्नु पऱ्यो, एउटा लिगल फ्रन्ट, अर्को चाहिँ यसबारे एवेरनेस र एडभोकेसी गर्ने फ्रन्ट, र तेस्रो कुरा यसलाई एउटा पोलिटिकल प्रेसर र पोलिटिकल एजेन्डाको रूपमा पनि, यो त आम मान्छेको सरकारको विषय पनि त, त्यसमा पनि एउटा हामीले स्ट्राटेजिकल्ली त्यसका लागि लबिङ गर्ने कामहरू चाहिँ सुरु गर्नु पऱ्यो। अब यसका लागि के त भन्दा, एउटा त हामी यहाँ उपस्थित भएका विभिन्न संस्थाका साथीहरू पनि छौँ, संस्थाहरूले एउटा दृष्टिकोणहरू सहित वक्तव्य बनाउने, अनि त्यसपछि जोइन्ट वक्तव्य पनि दिने, मेमोरेन्डमहरू बनाउने, डिटेल एनालिसिसहरू बनाउने, किन त्यो हामीले नलेज प्रडक्सन पनि गर्दै जानु पऱ्यो नि त, नलेज प्रडक्सनले नै त्यसलाई गराउँछ, त्यो काम पनि हामीले सँगसँगै गरेर लिएर जाउँ।
राष्ट्रिय प्रसारण नियमावली संशोधन र सरकारको विषयमा केन्द्रित रहेर प्रस्तुत यस पडकास्ट यहाँहरूलाई कस्तो लाग्यो? केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको सम्पर्क नम्बर 01410 2022 र इमेल FREEDOM FORUM 2005@gmail.com मार्फत पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।